وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ، اور ہم نے انسان کو سڑی ہوئی مٹی کے سوکھے گارے سے بنایا۔ یہ ہے حضرت انسان کا تعارف، سوکھی مٹی کے گارے سے۔ ہم سونے چاندی کے ہوتے تو ہمارے پاؤں زمین پہ لگتے، آج مٹی کا انسان اتنا اکڑا پھرتا ہے کہ اللہ کے آگے نہیں جھکتا، اس کے حکم کے آگے نہیں جھکتا۔ تو کیا آپ بتائیے، اگر ہم ہیرے کے بنے ہوتے کیا بنتا؟ مٹی سے بنائے گئے، اور اس سے پہلے جنوں کو ماں کی لپٹ سے پیدا کر چکے۔ پھر یاد کرو اس موقع کو جب تمہارے رب نے فرشتوں سے کہا، میں سڑی ہوئی مٹی کے سوکھے گارے سے ایک بشر پیدا کر رہا ہوں۔ یہ بار بار کیوں کہا جا رہا ہے سڑی ہوئی مٹی؟ تاکہ انسان کو اپنی اوقات یاد رہے۔ دیکھیں، مٹی تو سڑی ہوئی تھی، تب تک تو باقی انسان ناکارا تھا، لیکن ہوگا کیا اس کے بعد؟ جب میں اسے پورا بنا چکوں اور اس میں اپنی رخ سے کچھ پھونک دوں تو تم سب اس کے آگے سجدے میں گر جانا۔ اس کو نوٹ کریں، انسان اپنے وجود کے اعتبار سے ظلمانی ہے، اندھیرے ہیں۔ مٹی اندھیری ہوتی ہے نا، مٹی کے آر پار نہیں دکھتا۔ یہ میرا آپ کا جو ظاہری وجود ہے نا، یہ مٹی سے بنا ہوا ہے، یہ ظلمانی ہے۔ واقعی اس کی دو کوڑی کی ویلیو نہیں ہے۔ مردے کو کوئی خریدتا ہے؟ کوئی ہاسپٹل والا لے کے اور چھوڑ دو، ہم اس پہ وہ اپنے ڈائسیکشنز کر لیں گے تو اور بات ہے، ادروائز مردہ انسان کو کوئی نہیں خریدتا۔ لیکن جب اس میں روح پڑی اللہ کی طرف سے، جس میں اللہ تعالیٰ نے خیر ڈالی، تو یہ کروڑوں کا ہو گیا۔ اس کا ایک ہاتھ کروڑوں کا، انسان کو مار دو 100 اونٹوں کی قیمت دینی پڑے گی۔ تو اصل ویلیو آپ کی میری اس روح کے ساتھ ہے جو اس قرآن سے فائدہ لیتی ہے۔ آپ یاد رکھیے گا کہ جسم کے اندر روح ہے نا، جسم میں روح رہے تو جسم زندہ، روح میں وہی رہے، قرآن رہے تو روح زندہ۔ مردہ روحیں ہیں ان کی جنہوں نے اپنے آپ کو وہی کے پانی سے دور کر دیا۔ فرمایا، جب یہ سب کر چکوں تو تم سب اس کے آگے سجدے میں گر جانا۔ کب سجدہ کروایا؟ جب روح پڑی۔ مٹی کے بت کو نہیں بجوایا تھا آدم کے، روح والے بت کو بجوایا۔ فسجد الملائکۃ کلہم اجمعون، چنانچہ تمام فرشتوں نے سجدہ کیا سوائے ابلیس کے، کس نے سجدہ کرنے والوں کا ساتھ دینے سے انکار کر دیا۔ رب نے پوچھا، ابلیس تجھے کیا ہوا کہ تو نے سجدہ کرنے والوں کا ساتھ نہ دیا؟ اس نے کہا، میرا یہ کام نہیں کہ میں اس بشر کو سجدہ کروں جسے تو نے سڑی ہوئی مٹی کے سوکھے گارے سے پیدا کیا۔ ذرا دیکھیے، ابلیس کو انسان کی اصل پتہ ہے، تبھی تو انسان سے ڈرتا نہیں ہے۔ اس کو پتہ یہ اصل میں ہے کیا چیز۔ اللہ تعالیٰ کو اس کی بات بڑی بری لگی۔ قال فخرج من خف انک رجیم، کہا تو نے اس انسان کو گارے سے پیدا کیا۔ رب نے فرمایا، اچھا تو نکل جا یہاں سے، کیونکہ تو مردود ہے اور اب روزے جزا تک تجھ پر لعنت ہے۔ اس نے عرض کیا، میرے رب یہ بات ہے تو پھر مجھے اس روز تک کے لیے مہلت دے دے جب کہ سب انسان دوبارہ اٹھائے جائیں گے۔ نوٹ کیجئے گا، شیطانی رویہ گناہوں کے لیے مہلت مانگنا۔ آج بھی کچھ لوگ کہتے ہیں، اللہ ہدایت دینا لیکن ابھی نہیں، توبہ کروں گی لیکن بچے کی شادی کے بعد۔ تو گناہوں کے لیے شیر ہونا، خود کو گناہوں میں مبتلا رکھنا، یہ شیطانی رویہ ہے۔ اور اللہ نے بھی دے دی مہلت، ٹھیک ہے، کہا اچھا کوئی بات نہیں، مہلت دے دو۔ فرمایا، اچھا تجھے مہلت ہے اس دن تک جس کا وقت ہمیں معلوم ہے۔ وہ بولا، میرے رب جیسا تو نے مجھے بہکایا۔ ذرا اس جملے کو نوٹ کیجئے، مالک کو یہ جملہ کوئی کہے کتنی ناشکری کی بات ہے۔ اللہ نے بہکایا تھا ابلیس کو، اس کے نفس نے بہکایا تھا۔ اسی طرح میں زمین میں ان کے لیے دل فریبیاں پیدا کروں گا اور سب کو بہکاؤں گا۔ آج کے بعد کسی چیز میں اگر دل لگے تو اس جملے کو یاد کریے گا۔ شیطان اس دنیا کو ہمارے لیے دل فریب بناتا ہے، وہ دکھانا چاہتا ہے کہ دیکھو اصل مزہ تو گناہوں میں ہے، اصل خوبصورتی تو اللہ کو ناراض کرنے میں، اور آؤ دیکھو حسن دیکھو، موج دیکھو، مستی دیکھو۔ تو اس سے پناہ مانگنی چاہیے۔ آج سے دعا بھی تو کریں نا ایک ہم سب، کہ اللہ میرے دل سے دنیا کی محبت نکال دیں۔ مجھے ایک سسٹر کی بات یاد آتی ہے، کہتی ہے میرے دل میں اتنا پیار تھا گھر کے لیے، شاپنگ کی میں کریزی تھی، سجاتی سنوارتی، ہر وقت ہی میں بے چین رہتی تھی، کہ آخر جب قرآن سے تعلق جوڑا اور مجھے اپنا یہ بت نظر آتا تھا کہ میں بالکل دیوانی ہوں گھر کو سجانے کی، پھر کہتی میں نے ایک عمرہ کیا اور یہ نیت کی کہ اللہ میرے دل سے اس دنیا کی محبت نکال دے۔ تو آپ اور میں بھی کر سکتے ہیں، ارادے کریں، خواہش کریں کہ اللہ میرے لیے اس چیز کو آسان کر دے۔ کس پہ شیطان کا بس نہیں ہے سوائے تیرے ان بندوں کے، دیکھیے تیرے بندے کہہ رہا ہے مخلصین کو، جنہیں تو نے ان میں سے خالص کر لیا۔ دعا کیجیے، اللہ میں مخلص بنا دے۔ کہا اچھا تو بہت چیلنج دے رہا ہے، تو سن۔ فرمائے، یہ راستہ ہے جو سیدھا مجھ تک پہنچتا ہے۔ کون سا راستہ بھلا؟ اخلاص کا راستہ۔ نوٹ کیجیے گا، عابد کے اوپر شیطان کا قابو پڑے گا، عالم کے اوپر شیطان کا غلبہ ہوگا۔ عالم کو اس کے علم پہ بہکا دے گا، عابد کو اس کی باتوں پہ لائے گا۔ تہجد گزار پہ شیطان کا بس چلتا ہے، کیوں نہیں چلے گا؟ वो लोगों को कल सुनाया कि आज तो लंबी पढ़ ली, बस आज दो सपारे पढ़ ली, बातों ही बातों में तहज्जुद सुना देगा। हर नेकी करने वाले पर शैतान का काबू हो जाता है। एक नेकी ऐसी है जिसका शैतान को पता ही नहीं चलता, और वह इखलास है। किसी ने कहा कि इखलास बंदे और रब के बीच का राज है, जिसकी खबर तो फरिश्तों तक को नहीं होती। हम जो अमल करते हैं ना, फरिश्ते मन वन लिख देते हैं, इसने दो नफिल पढ़े, इसने रोज़ा रखा, इसने कुर्बानी दी, उसके अंदर कितना इखलास था ये अल्लाह को पता है। तो इखलास एक शैतान प्रूफ जैकेट है। हम में से हर एक ये तो चाहता है ना कि मैं शैतान के काबू में ना हूँ। देखिए, हम तो किसी भी दुश्मन के हाथों में नहीं आना चाहते कि मैं कोई चोर पकड़ ले, कोई डाकू पकड़ ले, शैतान तो बहुत ही बड़ा है। लेकिन क्यों हम फिर शैतान के कब्ज़े में आते हैं, उसकी वजह आपके सामने लिखी हुई है। इलाज इखलास, खालिस हो जाए, खालिस हो जाए, प्योर प्योर प्योर, हर चीज़ खालिस अच्छी लगती है। प्योर सिल्क अच्छा लगता है, प्योर कॉटन अच्छी लगती है, प्योर मिल्क मज़े का होता है, प्योर जूस अच्छा होता है, प्योर रिश्ते अच्छे लगते हैं। तो अल्लाह के लिए खालिस क्यों ना हो। माँ चाहती है कि बेटी ऊपर ऊपर से प्यार करे, बीवी चाहती है शौहर सिर्फ ऊपर से मोहब्बत करे, दिल में कुछ और हो। तो क्या वो रब, वो मालिक, वो खालिक चाहता होगा कि दिल में कोई और बसा और ऊपर से कह दे अल्लाह अकबर अल्लाह अकबर अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। तो इखलास पे मेहनत करनी है मैंने अपने इंशाअल्लाह ताला। अल्लाह ताला करे इन्ना इबादी लैसा लका अलैहिम सुल्तानुन, बेशक जो मेरे हकीकी बंदे हैं इन पर तेरा बस न चलेगा, तेरा बस तो सिर्फ इन बहके हुए लोगों पर ही चलेगा जो तेरी पैरवी करेंगे, और इन सब के लिए जहन्नुम की वईद है। क्या पता चला, शैतान के फुटस्टेप पे, शैतान के नक्शे कदम पे जो चलते हैं उन्हीं को वो खुश करता है। तो आप और मैं एक गुनाह का खोलते हैं ना, देखिए हर गुनाह कुफर का इनविटेशन है, हर गुनाह हमें शैतान के करीब करता है। तो अपने आप को फितनों में ना डालें। वो कहते हैं ना, लातुल कुबेदी को मिला तहलुका, अपने आप को हलाकत में ना डालो, अपने पाँव पे खुद कुल्हाड़ी ना ढेरो। क्यों? क्योंकि ये जहन्नुम में ले जाएगी। कैसी है वो जहन्नुम? लहा सबत अबवाब, ये जहन्नुम जिसकी वही इबलीस की पैरवी करने वालों को दी गई, इसके 7 दरवाजे हैं। हर तरह के गुनाहगार को स्पेशली उस डोर से गुजारा जाएगा। हर दरवाजे के लिए उनमें से एक हिस्सा मखसूस कर दिया गया, जिसको कहते हैं ना असाइंड ओनली VIP डोर। कोई और उसमें से नहीं गुजरेगा, सिर्फ उसमें से वही गुजरेंगे जिनके वो गुने। हो सकता है जानियों के लिए एक दरवाज़ा हो, सूदखोरों के लिए एक दरवाज़ा हो, शराबियों के लिए एक दरवाज़ा हो, लुटेरों के लिए एक दरवाज़ा हो। अल्लाह ताला कहते हैं हर एक को प्रोटोकॉल दिया जाएगा जहन्नुम का भी। अल्लाह ताला बचा के रखे। इसके बरक्स इन्नल मुत्तकीन फी जन्नातिन व उयून उदखुलूहा बिसलामिन आमिनीन। इसके बरखिलाफ मुत्तकी लोग बागों और चश्मों में होंगे, और इनसे कहा जाएगा दाखिल हो जाओ इसमें सलामती के साथ, बेखौफो खतर, टेंशन फ्री, फियर फ्री। वनजा नमाफी सुदूरिहिम मिन गिल्लिन इख्वानन अला सुरुरिम मुतकाबिलीन। इनके दिलों में जो थोड़ी बहुत खोट खपट होगी इसे हम निकाल देंगे। आपस में वो भाई भाई बनकर आमने सामने तख्तों पर बैठेंगे। क्या पता चला कि दुनियावी रिश्तों में आपस में कहीं ना कोई कमी बेशी रह सकती है, जन्नत पे जाने से पहले अल्लाह ताला उसको निकाल देगा। हदीस में आता है कि जन्नत के बिल्कुल बाहर एक नहर है, नहरे हयावान उसका नाम आता है। एक तो जो उसमें डुबकी ले लेगा हमेशगी की ज़िंदगी, दूसरा दिल का कीना धुल जाएगा। आप सोचिए ना, आपको कौन बुरा लगता है? मेरा ले 10 लोग तो 1 सेकंड में सोच लेंगे। अब जन्नत में आपने उनको देख लिया तो आपका तो मूड ही ख़राब हो गया। उनको देख कर तो मेरा BP हाई हो जाता है, उसको देख कर तो मेरा सर खौलने लगता है। तो क्या मिला जन्नत में जाकर? तो अल्लाह ताला कहते हैं मैं जन्नत में जाने से पहले तुम्हारे दिलों को धुलवाऊँगा, क्लिनजिंग कराऊँगा दिलों की, और फिर सब निकल जाएगी और वापस में भाई भाई बनकर आमने सामने तख्तों पे होंगे। सच बताऊँ, जिनके दिलों में खोट खपट होता है ना, उनकी ये दुनिया भी जहन्नुम है। मैंने इससे ज़्यादा दुखी शख्स कोई नहीं देखा जो अपने दिल में लोगों के लिए गुस्से, ग्राज, नफ़रत भगता है और यूं करके देखता है। मुझे किसी ने बताया, बॉडी लैंग्वेज उनको पढ़नी आती थी, कि जो कीना रखता है ना वो आंखों को चुंधिया के देखता है, वो उसकी आंखें यूं सुखड़ जाती हैं दूसरों को देखकर। ना किसी की खुशी देख सकता, नहीं हासित, जेलस, किसी की अच्छी नेमत नहीं उसको अच्छी लगती। और ज़रा कोई अपना ही चाहे, दोस्ती क्यों ना हो, ज़रा किसी चीज़ में आगे बढ़ी तो उसको ऐसे लगेगा कि जल के राख हो गई। तो अभी ख़त्म कर दीजिए, क्यों दुनिया को जहन्नुम बनाया हुआ है? एक दफ़ा जन्नत में पहुँच के देखिए क्या होगा, फिर आपको वहाँ मेहनत नहीं करनी पड़ेगी, जो करनी आज कर लीजिए। ला यमस्सुहुम फीहा नसब, उनको वहाँ किसी मुशक्क़त से पाला नहीं पड़ेगा और न वो वहाँ से निकाले जाएंगे। आज मेहनत की जगह, ये दुनिया मेहनत की जगह है। जैसे किसान बीज लगाता है, फसल डालता है, गोडी करता है, पानी देता है, एक दफ़ा जब पौधा निकलने वाला शुरू हो गया तो फिर तो कुछ नहीं करता, बस एक आखिरी मेहनत करेगा फसल काटने की, फिर सारा साल बैठ के खाएगा। तो ये दुनिया क्या, दुनिया मिधरतुल आखिरा, ये दुनिया की आखिरत की खेती है। आइए मेहनत करते हैं, कोई मकसद के साथ जिए। ऐश कोश नहीं होता मोमिन, आराम पसंद नहीं होता मोमिन, सुस्त नहीं होता मोमिन, लेज़ी नहीं होता, लिथार्जिक नहीं होता मोमिन, उसको हकीकत में मेहनत की आदत होती है। अल्लाह मुझे आपको डाल दे, आगे हम सुनेंगे कायनात कैसे मेहनत कर रही है इंसानियत को फ़ायदा देने के लिए, और ना वहाँ से वो कभी निकाले जाएंगे। सोचिए, किसी को कह दिया जाए कि आपको आज के बाद इस प्रोटोकॉल से कभी नहीं निकाला जाएगा, आपको सदर बनाया आप आखिरी दम तक सदर हैं, आपको वज़ीर बना दिया आप आखिरी दम तक वज़ीर हैं, आप बताइए ज़रा उसके लिए इससे बड़ी खुशी की क्या बात होगी। और फिर आयत को ज़रा गौर से देख के सुनिए, नब्बे बादी अन्नी अनल गफूर रहीम, मेरे बंदों को ख़बर दे दीजिए कि मैं बहुत दरगुजर करने वाला और रहीम हूँ। कौन से बंदों को ये ख़बर दी है जो डर गए हैं, जो फोकस्ड हो गए हैं, जिनको लग फिकर गई है कि जन्नत में जाऊँगी कि जहन्नुम में, किधर जाऊँगी, उनको बता दो डोंट वरी, तुम डर गई हो ना, जन्नत तुम्हारे लिए, मैं तुम्हारे पिछले गुनाह माफ़ करूँगा। हाँ लेकिन जो सुन के भी ना सुने, जिन्होंने ये आयतें गौर से सुनी, कोई नहीं इधर ही उधर देख रहे थे, कौन आ रहा है, कौन बैठ रहा है, किधर जाऊँ, अब क्या करूँ, कुछ खा लूँ, कुछ पी लूँ, कोई इफ्तारी का देख लूँ, कोई फ़ोन पे मैसेज चेक कर लूँ, तो कहा वो उनको बता दो, वन्नाज़ाबी हुवल अज़ाबुल अलीम, जहाँ उसकी बख्शिश बड़ी है ना, वहाँ उसका अजाब भी बड़ा दर्दनाक और बड़ा सख्त है। आप देखिए कि दिन ब दिन हर पारे के साथ क्या मुझे आपको ये मैसेज नहीं मिल रहा कि गुनाहों की चादर को उतार के फेंक दो। देखिए गुनाह गंदी चादर है, परसों आपने कपड़े अगर पहने थे, चलें कल का दिन कुछ ठीक भी लगे, आज सुबह तो नहीं वो पहन सके होंगे, सीना आता है ना, बू आती है, और वैसे फिरे रहे गंदे कपड़ों में, एक दफ़ा ज़रा शावर तो लें, उसके बाद ज़रा वही उतरे हुए कपड़े पहने, सही मेरे से तो कभी ना पहने जाए, स्मेल आएगी उसमें से आपको, खानों की बू, पकाने की बू, लहसुन की अदरक की बू, आप उन कपड़ों को दोबारा नहीं पहन सकते। इसी तरह जब एक बंदा गुनाह करता है ना, तो आहिस्ता आहिस्ता उसकी स्मेल ख़त्म हो जाती है, कहते इट्स ओके, सब करते हैं, यानी किसी का ये जवाब मुझे भूलता ही नहीं है, यहाँ तो सब ऐसे ही लेते हैं, इतना आसान है ये काम कि सब गुनाह करें हम भी करेंगे, सब हराम करें हम भी करेंगे, नहीं तो वो बूंद ख़त्म हो जाती है। लेकिन जब कुरान का पानी पड़ता है, अब वो ज़रा मैल कुचैल वाले कपड़े धुले, तो फिक्र क्या लग जाती है, मेरा क्या बनेगा, विल आई बी फॉर गिवन, क्या मेरा रब मुझे माफ़ कर देगा। बस ये है वो सोच जो हर अगले पारे पे कई लोगों को दुखी करेगी, हो सकता है अभी भी हमें कर रही हो, तिलावत सुनते हैं इन आयतों की और देखेंगे कि इसमें हमारे लिए क्या मैसेज है। बिल्कुल इस वक्त आप लफ्ज़ों पे फोकस करते हुए सुने और अल्लाह से ये दुआ करें कि अल्लाह मुझे पाक कर दे मेरे गुनाहों से। बल्कि कोई गुनाह याद करें और उस पर सच्चे दिल से इस वक्त भी तौबा करें, क्योंकि कुरान की महफिल में अल्लाह के हुक्म से दुआएं कबूल होती हैं। आवाज़ अच्छी नहीं है, آپ کو کیا لگتا ہے کہ اللہ تعالیٰ کا معاملہ آپ کے ساتھ کیسا ہے؟ آپ وہ دوسرا سناتی ہیں جو ایک اور تھا ول آئی بی فار گیون، بس اس کا شروع کا حصہ سنا دیں جو ان آیتوں پہ. آپ دیکھیے کہ جب اللہ تعالیٰ کے بارے میں سوچیں تو آپ کو رحمت نظر آئے نا تو یہ اچھے تعلق کی نشانی ہے، اور خوف آئے اللہ کا نام سن کر ایسے لگے کہ پتہ نہیں کیا ہو جائے گا تو یہ خطرناک بات ہے کہ اچھے تعلق نہیں ہے. دنیا میں بھی جس کے ساتھ تعلق اچھا ہوتا ہے نا، ہم اس کے بارے میں سوچ کر، اس کو اپنے گھر بلا کر، اس کی دعوت کر کے خوشی محسوس کرتے ہیں، اور اس کا اپوزٹ بھی ہے. تھوڑی آواز اونچی کریں، آواز اونچی کریں. چلیے کوئی اپنا گناہ یاد کرتے ہیں اور اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ تو ہمارے لیے توبہ کا دروازہ کھول دے. کبھی بھی مایوس نہیں ہونا چاہیے. اور آپ دیکھیں کہ اللہ تعالیٰ کی ہر صفت جو ہے نا وہ اپنی جگہ خوبصورت ہے. جیسے اس کا ایک کام اچھا ہے اسی طرح اس کا دوسرا بھی اچھا ہے. تو اگر وہ بخشنے پہ آئے تو بخشنے کے لیے بھی قادر ہے، اور اگر وہ پکڑنے پہ آئے تو اس کی پکڑ بھی بہت ہے. اللہ تعالیٰ ہمیں اس کی پکڑ کا ڈر لگا دے.